چالیس سال تک تو اس نے ذلت کی زندگی دی. نظروں سے اتنی تلوار کبھی مڑی نہیں اور شکر کو اس نے منہ نہیں دیکھا. جہاں سے گزرا پاگ اور دھواں کے سوا کچھ نظر نہ آیا ہے. کھوپڑیوں کے مینار کے سوا کچھ نظر نہ آیا. بامیان کو سفر کرتے ہوئے چوتھائی کا بیٹا سفر ہو گئے, چنگیز خان کے تیسرے نمبر کا بیٹا. بڑے بیٹے کا نام تھا جوجی, دوسرا تھا اوہدائی, تیسرا تھا چوتھائی اور چوتھا تھا تولوئی. تو یہاں بامیان کی فتح میں چوتھائی کا بیٹا سفر ہو گیا. جب یہ شہر فتح ہوا تو چنگیز نے یہ حکم دیا کہ شہر پہلے تو یہ تھا کہ نوجوان لڑکے لڑکیوں کو الگ کر لیا جاتا تھا, غلامی کے لیے بات مطلب کو قتل کر دیتے, بوڑھے بچے ان کو قتل کر دیا جاتا تھا. لیکن بامیان کی فتح پر اس نے اعلان کیا کہ نہ کوئی انسان چھوڑا جائے اور نہ کوئی جانور چھوڑا جائے. جانور بھی قتل کر دیے جائیں تو وہ بامیان میں بچے بچیاں بوڑھے جوان مرد عورت کے ساتھ کتے اور بلی بھی جمع کر دیے جائیں. لیکن جنگل کو کسی نے کچھ نہیں کہا تو کیا ہے, کوئی نہیں آسمان پر یہ سب دیکھ رہا, کوئی نہیں حساب کتاب لینے والا. یعنی جہاں اگر صرف اس نظر سے دیکھا جائے تو اگر کوئی دنیا کے دماغ کو زندگی کو جہاں مظلوم کی سنوائی کو نہیں ظالم اپنی طاقت سے سب کچھ کر جاتا ہے, مظلوم کی آنکھ کو سننے والا ایک آپ کو اس کے نماز پڑھ رہا ہے, ایک آپ کو اس کے شراب پی رہا ہے, دونوں بچے ان بیلنس کا حساب سن, ایک رشوت لے کے گھر بھر لیتا ہے, ایک کے پاس پیسے ہوئی, ایک ہمارا نام ملا سپاہی سننے میں چلا رہا ہے. تو کہنے لگا کہ مجھ سے میرا افسر کہنے لگا کہ آپ تیرا گزارا کر سکتا ہے, تنخواہ تو بہت تھوڑی ہے, گزارا کر سکتا ہے. کہیں پہلے نیت نہیں تھی تو گزارا کرنے کی, اب نیت کر لی ہے کہ اللہ کو جان دینی ہے, اب گزارا کرنا ہے. کہیں مجھے بجٹ بنا کے دیکھا کہ اسی تھوڑی تنخواہ میں ہر مہینہ گزرتا جا رہا ہے. کہیں میرا بجٹ یہ ہے, دو سالوں بھی میرے گھر میں سالن نہیں پڑا, میں چٹنی سے روٹی کھاتا ہوں اپنے بچوں سے, پانچ بچے ہیں اسکول پر چٹنی سے ہم دونوں میاں بیوی اور بچے روٹی کھاتے ہیں. کبھی کبھی بل ٹائم آئے تو لسی آ جاتی تو ہماری عید ہو جاتی, لیکن دو سال سے ہم نے گھر میں سالن نہیں پکایا. تو یہ طے کیا کہ اب اللہ کے حکم کو نہیں توڑنا, تو گزارے ہو گئے. تو جب یہ طے کر دیا جائے کہ نہیں نہیں میں نے لوگوں کے ساتھ چلنا ہے تو پھر گزارا نہیں ہوتا. تو ایک آدمی حلال میں کس طرح ہے اور اس کے پاس کھانے کے لیے روٹی ہوئی, رات کو چار جلانے کے لیے پھر ہوئی, اور ایک آدمی دونوں ہاتھوں سے سمیٹ رہا ہے اور کھانے کا ڈھیر باہر گر رہی ہے. کوئی تو پیچھے ہے طاقتور دار جو یہ سارے نظام کو ایک دن فیصلہ کرے گا, ون کاؤز یوم آئی رل مجرمون, اے مجرمین کی جماعت آج الگ ہو جاؤ. آپ ایک ایسے شعبے کیجیے جس میں اگر آپ صحیح چل گئے تو بڑے بڑے تہجد گزار بھی آپ کو نہیں پہنچ سکیں گے, بڑے بڑے عبادت گزار بھی آپ کو نہیں پہنچ سکیں گے. ایک مظلوم عدالت میں آ گیا اور جج سمیت نیچے جتنا عملہ ہے سارا اس کی داد رسی میں لگ گیا اور اس کی فریاد کو آگے پہنچانے میں لگ گیا, تو ان سب کا یہ عمل ہزاروں نفل سے بڑھ کر عبادت ہے. مظلوم کو نوچنے کے لیے عدالت بھی شروع ہو گئی تو بھائیو اللہ جلد باز نہیں ہے ورنہ زمین میں دھماکے ہو جائے. لو یوک رحم دینا اچھا ہوا یا اچھا رحم العذاب, اگر میں تمہیں پکڑتا تو تم ایک دن نہ چھوڑ دے. کرسچن نے ایک دن فیصلے کا رکھا ہے اور سب سے پہلے جو عدالت کھلے گی قیامت میں تو قاتل اور مقتول کر کے ایک آئے گا. یہاں تو ایک آدمی قتل کرنا ہے جسے بتائیں گے, اب دو گواہ نہیں تو اس کو پھانسی کیسے دی جائے, لہٰذا جج بھی دے بس وکیل بھی دے بس کچھ بھی نہیں ہو سکتا. تو ایک دن اپنے لانے رکھا ہے جب قاتل اور مقتول سب سے پہلے بلائے جائیں گے, اور مقتول چاہے گلا گھوم کے مارا گیا چاہے کنجر مارا گیا چاہے گولی ماری گئی, مقتول اس شکل میں آئے گا تو اس کی گردن کٹی ہوئی ہوگی اور الٹے ہاتھ میں ایسے دھری ہوگی اس طرح, اور اس میں سے خون کا پکڑا ہوگا اور دوسرے ہاتھ سے اس نے قاتل کا گریبان پکڑا ہوا ہوگا, اور وہ عرش کے نیچے آ کر ترازو کے سامنے کھڑا ہو کر اللہ سے کہے گا اللہم قتلہ بما قتلنی, اللہ اللہ سے پوچھ کے اس نے مجھے کیوں قتل کیا تھا. اس قتل کرنے والے کے ساتھ جس جس نے اس کا ساتھ دیا, اس کو بچایا, اس کو بچنے کی آہیں بتائیں, اس کے لیے دلائل قائم کیے, سب کو جہنم میں بیٹھ کر اپنے اندر لے جائے گی. اور دو آدمی ہیں جن کے لیے اللہ تعالیٰ نے کہا ہے اہل ایمان ہونے کے باوجود کہ یہ وہ ہیں جن کو ابدی جہنم ہے. ایک قاتل اور ایک سود ہوا. سود کھانے والا بغیر توبہ کے مر گیا تو اس لیے بھی ابدی جہنم ہے. ایک قاتل جس نے مسلمان کو قتل کیا ناحق اس کی بھی ابدی جہنم ہے. اب اور آیات روایات یہ بتاتی ہیں کہ جو ایمان پہ مرے وہ ہمیشہ جہنم میں نہیں رہتا, وہ نکل آتا ہے. تو پھر اس ابدی کا کیا مطلب ہے؟ تو اس کے دو مطلب مفسرین نے بیان کیا. ایک تو یہ کہ یہ سب سے لمبا عذاب بھگتیں گے, سب سے آخر میں جہنم سے نکلنے والے یہ لوگ ہوں گے, اور سب سے شدید عذاب بھگتیں گے, سب سے خوفناک قسم کا عذاب ان کے مقدر میں کیا جائے گا. قیامت ممددہ موسدا. موسدا کا میں آپ کو آج کے ماحول میں ترجمہ کر کے بتاؤں. آپ اپنے گھر میں دیکھیں پریشر کوکر لگایا جائے, اس میں گوشت ڈالا پانی ڈالا اوپر سے ڈھکن دیا, نیچے آگ جلائی جائے, اوپر سوراخ اور سوراخ اگر سٹیم کے نکلنے کے لیے اگر یہ سٹیم کا سوراخ بند کر دیا جائے تو سٹیم پریشر کوکر کو پھاڑ کے باہر نکل جائے. تو موسدا کا مطلب یہ ہے کہ ان کے نیچے اوپر دائیں بائیں اور موٹی تہ جما دی جائے گی جس کے اندر انہیں اتار دیا جائے گا, پھر اس کی سٹیم باہر نہیں نکلے گی, اسی میں ان کی ہڈیاں گل جائیں گی, گوشت ہڈیوں سے اتر جائے گا, پھر جڑ جائے گا, پھر اتر جائے گا, پھر جڑ جائے گا. اور یوم تقلب وجوہہم فی النار, ان کے چہرے آگ میں جل رہے ہوں گے اور کوئی ان کی سنوائی کرنے والا کوئی نہیں ہوگا. تو اللہ نے ایک دن فیصلے کا رکھا ہے کہ جب سب سے پہلے قاتل مقتول آئیں گے, زمین دبانے والا آ جائے گا, زمین کھا جائے گا, یہاں آرام بھی اس کو مل گیا, اور آپ کی تو عدالتوں میں اگلی نسل تک وہ چلتے رہے. ہمارا مدرسہ ہے ہمارے گاؤں میں تلمبا, ہمارا قصبہ ہے اور ساتھ میرا چھوٹا اپنا گاؤں, تو اس کے ساتھ ایک آدمی سولہ ایکڑ مجمعہ رکھے کا نام لگا. جب میں چھوٹا تھا وہاں ایک شاہ صاحب ہوتے تھے, ایک آدمی اس پر کیس کرتا, پھر میں پڑھا فارغ ہوا 1986 میں تلمبے والوں نے کہا یہ مدرسہ آپ چلیں, یہ تو اس پر کیس ہی ہے. تو اس آدمی کو بلا بے درج کر گیا, یہ تو ایک عورت لے گی تو کیوں کرتا ہے, کہا جی ادھر ایک اور زمین ہے, اگر یہ آپ میرے گھر میں دس بدار ہو جائیں تو پھر وہ بھی مجھے مل جائے گی, وہ مل جائے گی پھر میں چھوڑ دوں گا. 25 سال کیس چلتا جھوٹا, 25 برس. تو وہ مطلب وہ زمین دبا گیا کسی, ایک بالش نے دبا دی, صرف ایک بالش, ایک اور نہیں مرلا نہیں, ایک بالش. تو اللہ سات زمینوں کا توک بنا کر اس کے گلے میں ڈالے گا اور کہے گا اب اٹھائے. تو کسی نے اس کی مدد کر دی, یوں کر لو مکان بے ہضم زمین بے ہضم, تو یہ بھی اس میں ساتھ شریک. اور یہ جو ذمہ دار ہیں یہ بچیوں کو حصہ نہیں دیتے, صرف بیٹوں کے نام جائیداد لگواتے ہیں, بیٹیوں کو نہیں دیتے. یہ بھی غاصب ہیں, یہ بھی ظالم ہیں. یہ ہندو سے رسم آئی ہے کہ ہندو اپنی بچی کو حصہ نہیں دیتا, صرف بچوں کو دیتے. چونکہ ہمارے اندر وہ چھاپ گہری تھی تو بیٹیوں کو کوئی حصہ پتا نہیں, تاجر دیتے کہ نہیں دیتے, ذمہ دار سے نہیں دیتے. ہمارے علاقے میں سب سے پہلے میرے والد نے بیٹیوں کو حصہ دیا, سوری ہل ہل ہو گیا, سارے نے مگر مجھے پا دیا, تو وہ سارے چھوڑنے سارے مگر اسے قانون نہیں دیتے. تو یہ ایک بڑا زبردست آگے حساب کا دن آنے والا ہے میرے بھائیوں. آپ بڑے عظیم الشان کام میں ہیں, اگر آپ عدالت میں چل گئے تو آپ بڑے بڑے ولی اللہ کی قسم آپ کو نہیں پہنچ سکیں گے. میں کوئی غشامد نہیں کر رہا, میرا کوئی کیس تو نہیں آپ کے پاس چل رہا, میں سچ کہہ رہا ہوں. بڑے بڑے اولیاء کرام آپ کو نہیں پہنچ سکتے. یہ جو جج صاحبان بیٹھے ہیں, یہ جو رجسٹر صاحبان بیٹھے ہیں, یہ مظلوم کے پیچھے ہو جائیں, اس کی فریاد کو پہنچیں تو وہ ملے گا. جو باتوں کے نقل دن کے روزے سالوں کے حج اور عمروں پہ وہ نہیں ملتا, جو ایک صحیح فیصلہ لکھنے پہ مل جاتا ہے, اور ایک مظلوم کی مدد کرنے پہ جو مل جاتا ہے, اور ہزاروں فاحش اور ہزاروں گناہ اور ہزاروں برائیاں اور ہزاروں ایسے وہ پکڑ نہیں ہے جو ظالم کا ساتھ دینے پہ پکڑا تھا. ہمارا ملک اسی دن مٹ گیا تھا جس دن عدل مٹ گیا تھا, اور کسی بھی ملک کی تباہی اس کے عدل کے مٹ جانے پر ہوتی ہے, اور کسی بھی ملک کی زندگی اس کے عدل کے قائم ہونے پر ہوتی ہے. تو گزارش یہ تھی آپ بھائیوں کی خدمت میں کہ ہم نے ایک دن اللہ کی عدالت میں کھڑے ہونا ہے, جہاں ایک طرح کے برابر عمل भी नीयत भी फौल भी फैल भी अल्लाह सामने कर दे, छुप नहीं सकते। एक सहाबी आया, उनका ही मेरा बाप मेरे मुझसे पूछता है और मेरे मेरे माल को खर्च कर रहे। आपने कहा अच्छा बुलाओ उसके बाप को बुलाओ। जो उनके बाप को पता चला कि मेरे बाप ने मेरी शिकायत की तो उनको सदमा हुआ, तो उन्होंने दिल दिल में कुछ शेर कहे, जबान से नहीं दिल ही दिल में। जब महफिल में आए तो जबरील आ गए थे, या रसूल अल्लाह का फरमाई इसे को वो शेर सुनाए जो उसकी जबान से निकले नहीं, इसके कानून में सुने नहीं, पहले वो शेर सुनाए फिर उसका केस सुना जाए। तो आपने कहा वो शेर कौन से हैं जो तेरी जबान से निकले नहीं, तेरे कानून में सुने नहीं, अल्लाह ने सुन लिए हैं? या रसूल अल्लाह, आपका रब कितना ताकतवर है और मैं गवाही देता हूँ आप सच्चे रसूल हैं। अल्लाह के कसम में ख्याल का मजमुआ था जो आया और गुजर गया, आपके रब ने उसको भी सुन लिया। तो जो रब इतना खबरदार हो वो आपके हरकत से कैसे गाफिल हो सकता है, ये मेरी हरकत से कैसे गाफिल हो सकता है? जो दिल में आने वाले ख्याल गुजरते हुए ख्याल को भी पढ़ ले और उसको भी नोट करवा दे अपनी फाइलों में, तो कैसे उससे बच सकते हैं? अगर तो पाकिस्तान की अदालत तक का किस्सा हो या इन लोगों से मामला हो तो जो मर्जी करें, लेकिन अगर किसी और ताकतवर जात से मुकाबला होने वाला है तो फिर भाई संभल के चले। आप बहुत बड़ी जन्नत बना सकते हैं और अल्लाह ना करे, अल्लाह ना करे, बहुत बड़ी दोज़ख बन सकती है। अब और तो करें, हुज़ूर ने फरमाया सात आदमी को अल्लाह अर्श के दिन क़यामत के दिन अपने अर्श का साया देगा, जिसने अल्लाह के साये के सिवा कोई साया नहीं। ये सूरज इस वक्त हमसे 9,30,00,000 मील के फासले पर चमक रहा है और एक सेकंड में जितनी ये आग फेंकता है दुनिया में 10,00,000 एटम बम एक वक्त अगर फाड़े जाए उससे जो हरारत पैदा होगी, एक सेकंड में ये सूरज इतनी हरारत फेंकता है। इसके जो बाहर की सर्फिस है इसका टेम्परेचर है 12,000 फारेनहाइट और जो जो अंदर चलते हैं वो बढ़ता जाता है यहाँ तक कि बिल्कुल अंदर जाकर 2,70,00,000 फारेनहाइट इसका दर्जा हरारत है। अगर ये 4,50,000 मील के फासले पर आ जाए तो हमारी सारी जमीन बने हैदराबाद की अदालतों जमीनों बाबाद के हवा में तहलील हो जाए, बुखारात बनकर उड़ जाए, जैसे पानी में बुखारात बनकर उड़ जाता, हमारी सारी जमीन बने इंसानों के बुखारात बनकर उड़ जाए। ये इतनी ताकतवर आग है। ये सूरज उस दिन सर के ऊपर खड़ा था, फिर इसमें से हमारे पास कितनी रोशनी आ कितनी आग आ रही है। इससे निकल 1944 में एक शोला निकला सूरज से इस तरह कमान बन के दूसरी सतह पे आ गई है, एक पोस्ट की शक्ल में उखड़ा है। तो उसकी एनर्जी को जमीन पर बैठ के नापा गया कि इस शोले में कितनी एनर्जी है, तो जमीन की कैलकुलेशन ये थी कि अगर ये एक शोले की एनर्जी को दुनिया वाले कंट्रोल कर लें तो 10,00,000,000 साल के लिए सारी दुनिया को बिजली काफी है। तो वो क्या आपका गोला है जो अल्लाह ने सर पे खड़ा किया है? इसमें से जो हरारत इस वक्त हैदराबाद में आ रही है या जून में आती है, वो अगर हम सूरज की आग के 20,00,00,000 हिस्से कर दें, 20,00,00,000, तो 19,99,99,999 हिस्सों को अल्लाह हवा में चला देता है, सिर्फ एक हिस्सा जमीन पे आता है जिस पर ये एसी चल पड़ती है और कूलर चल पड़ते और बर्फ के कारखाने चल पड़ते और कुर्ते मलमल के आ जाते हैं और हवाओं के पीछे इंसान मरी भागते हैं। एक हिस्सा 20,00,00,000 में से उस दिन ये सूरज एक मील के फासले पर खड़ा होगा। एक मील, सिर्फ एक मील, तो इसकी हरारत कैसी होगी? जमीन मैदान जिसम पे कुर्ता भी कोई पाँव में जूता कोई। एक दफा अभी हरम शरीफ बन रहा था तो हम पहुंचे जल्दी में नमाज में शिरकत के लिए, तो हम बाहरी नमाज के लिए बांध के खड़े हो। अब यकीन माने 4 रकात पढ़नी थी, मेरे पाँव में छाले पड़ गए, मैं खड़ा नहीं, कभी यूं पाँव को कभी यूं करूं कभी यूं कभी यूं, इसके बावजूद मेरे पाँव में छाले पड़ गए। 4 रकात 6 मिनट की बात थी, 6 मिनट मेरा पाँव मदीना मुनव्वरा की गर्मी नहीं चल सका और उसमें छाले पड़ गए। तो ये सूरज एक मील के फासले पर, टेम्परेचर 2,70,00,000 फारेनहाइट, अब तहलील हो नहीं सकते क्योंकि मौत खत्म हो चुकी है, ज्यादा जिसमें इसको सहना है और यूं फंस के इंसान का अल्लाह तला खड़े करे, ऐसे फंसा के खड़े करे और ऐसे हिल नहीं सकेंगे। उस दिन 7 किस्म के लोगों को कहा जाएगा मेरे अर्श के साए में आ जाओ, मेरे अर्श के साए में आ जाओ। पहला जो नंबर मिला है वो किसी वली को नहीं मिला, किसी अबदाल को नहीं मिला, वो मिला है आदिल काजी को, आदिल हुक्मरान को, अल इमाम अल आदिल, आदिल काजी, आदिल काजी बनाओ। ये आप जितने भी बैठे हैं आप सब इनके साथ चले जाएंगे अगर आप अदल लेकर लोगों को दे रहे हैं। लेकिन अगर जुर्म के साथ ही ना आए तो अल्लाह की कसम जालिम ना दुनिया में पनपता है ना आखिरत में पनपता है। कोई आंखें खोल के देखो तो सही किसी जालिम की जिंदगी बनी हो, अल्लाह की नस्लें खत्म करके रख देता है। और उनके नहीं आज झूल दे रहे, मैंने चंगेज खान का किस्सा सुनाया, झूल दे रही, लेकिन क्या आगे छोड़ दे रहा हूं? आज उसकी पकड़ को नहीं, मजलूम जब हाय करता अल्लाह का अर्श हिल जाता है, उसकी आह अल्लाह के अर्श को हिला देता है। ताकि अदल से मुताल्लिक है, अदल को जिंदा करें। अली रज़ी अल्लाह ताला ने बाजार में देखा जिरा फरोख्त हो रही, अपनी जिरा यहूदी फरोख्त कर रहा, खुद अमीर मोहम्मद
एक मुकदमे में, तो जो ये उच्च अदालत में गवाही दे तो काजी का इसको नई अदालत से निकाल दिया जाए। फासिक है, शराबी की गवाही मर्जूद है। चू नहीं कर सका, चू जल धर्म चू नहीं कर सका, चुप करके बाहर निकल गया। दीन ने इतना बड़ा इंसाफ किया हो, उस दीन के मानने वाले मजलूम की फरियाद को न पहुंचे, कितने बड़े दुख दर्द की बात है। अंदरूस ने जब मुसलमान बनो मैया हुक्मरान, एक नौजवान ने दरवाजा काजी का खटखटाया, उसने पता दरवाजा दस्तक हुई, थे वो कुर्तुबा के साथ एक ईसाई खड़ा था, तो हुजूर मुझे पनाह चाहिए, मेरे पीछे लोग हैं। उदखुल इन्नका आमिन, आ जाओ तुम्हें पनाह है। थोड़ी देर हुई दरवाजे का दस्तक हुई, फिर दरवाजा खुला तो जवान बेटे की लाश लोग उठाए हुए अंदर ले आए। क्या हुआ? काजी एक ईसाई नौजवान ने इसको कत्ल कर दिया है और वो कहीं भाग गया है, हम उसकी तलाश में। क्या रंग रूप है काजी? ये अच्छा ठीक, तलाश करो, इसकी तजहीद और तस्कीन का इंतजाम करो। उसका सारे इंतजाम से फारिग होकर दफन करके कुछ रात बीत गई तो जहां उसको सुनाया था दस्तक दी, तो उसने उसके दरवाजा खोला, कहेंगे बेटा पता भी है तो उन्हें किसके घर में पना लिया? काजी नहीं, जिस घर के चराग को तुमने गुल किया है उसी के घर में तुमने पनाह ली है। लेकिन मैं तुम्हें मुंह से अमन का बोल बोल चुका हूं, अब मेरा कानून कुछ पर नहीं चलेगा, ये पैसे ही ये खाना है, निकल जाओ यहां से, आगे कहीं पकड़े जाओ तो मैं जिम्मेदार नहीं, मैं तुम्हें आजाद करता हूं। ये लोग जब क्यामत से दिन आएंगे अल्लाह की बारगाह में, तुम्हें कहीं सर छुपाने की जगह नहीं मिल जाएगा। और वहां मैंने बाबू में सुनाया था वाक्य, मंजर बन मैया का हुक्मरान, उसके बेटे ने यहूदी को कत्ल कर दिया, तो वर्षा को पैसे देते थे, खून माफ करा लिया और शर्म फैसला सही हो गया। जब मंजर को पता चला तो उसने दोबारा अदालत बुलवाई, तो सारे ऐसे राया को भी कत्ल किया और अपने खानदान को यहूद को खुतबा दिया कि मैं अपने मरने के बाद ये तरीका जारी नहीं करना चाहता के बादशाहों की औलाद हुकूमत के और इक्तदार के गुरूर में अपनी रियाया को कतल करें और फिर माल के जोर पर अपने खून माफ करवाएं, आइंदा जितनी बादशाहों की नस्ल रियाया कतल करें वो मेरे खाते में डाली जाए। मैं इस फैसले को बतौर सुप्रीम कोर्ट के काजी के फैसले को मैं खत्म करता हूँ और मैं इसके कतल का फैसला साझा करता हूँ और मैं खुद ये फरीजा अदा करूंगा और पक्ष उठाया था मेरा बच्चा, मुझे पता है कि हम भी तेरे बगैर न जी सकेंगे, लेकिन मैं तुझे अल्लाह के हुक्म से कुर्बान करूंगा। और अपने हाथों से उसकी गर्दन उड़ा दी और दो हफ्ते
मोहम्मद के सच्चाई मौलाना तारिक जमील साहब के तमाम नए पुराने बयान की कैफत और कापी की रिकॉर्डिंग के लिए हमारे यहाँ पर सूचना है। हमारा पता यह है, विकल्प कलोनी नंबर 2 नज़्द दारुल उलूम नज़्द मोहम्मदी चौक का सिलसिला है। हमारा फोन नंबर ये है 7113339 और हर जुमरात जुमा के बयान हासिल करने के लिए बिलाल मस्जिद के मजदूर मोहम्मदी चौक के सिलसिला